कथा संसारमा आज हामी कथाकार मधुबन पौडेलको कथा कुशबहादुरले फेरि स्टेरिङ समात्यो कथा वाचन गर्दैछौँ। कुशबहादुरले फेरि स्टेरिङ समात्यो। सहरबाट टाढा अग्ला पर्खालले घेरिएको जेल भवनबाट बाहिर निस्कदै गर्दा कुशबहादुरले एकपल्ट आफूले 3 वर्ष बिताएको जेलको प्रवेशद्वारलाई निहालेर हेऱ्यो। अनि अघिल्लो दिन अदालतमा न्यायाधीशले उसलाई भनेको सम्झ्यो, तिमी भाग्यमानी रहेछौ, एकजना दयालु मानिसले तिमी र अरू 25 जनाको ब्लड मनी तिरिदियो, अब तिमी घर जान सक्छौ। आफूले हाँकेको गाडीले मान्छे मारेको अभियोगमा 3 वर्ष पहिले दुबईको जेलभित्र परेको थियो कुशबहादुर। 3 वर्षसम्म धेरै अरबी बोल्ने कैदीहरूसँग बिताउँदा कुशबहादुरले राम्रै अरबी भाषा सिकिसकेको थियो। तैपनि धन्यवादको शब्द शुक्रानले न्यायाधीशलाई अभिवादन गर्दै ऊ प्रहरी भ्यानतिर लागेको थियो। उसलाई वास्तवमा कसैसँग बोल्ने मन पनि थिएन। को होला त्यो दयालु मान्छे? न त कुशबहादुर न त अरू कसैले नै उसलाई चिन्न पाए। सरकारी मान्छे हो कि व्यापारी अथवा कुनै व्यवसायी? को थियो ऊ? त्यो दिन त्यसै जेलभित्र घुम्न आएको थियो रे एउटा अन्तर्राष्ट्रिय टोलीको साथमा। अनि उसको मन पग्लिएर आएछ रे। त्यहाँ कुशबहादुर र अरू 25 जना मान्छे मारेको अभियोगमा 3 वर्षदेखि 7 वर्ष यता त्यो जेलमा बन्द थिए। उनीहरूले बिमा कम्पनीसँग मुद्दा हारेका थिए र ब्लड मनी बापत तिर्नुपर्ने 1.5 लाख दिरहम तिर्न सक्ने अवस्थामा पनि थिएनन्। कसरी तिर्नु बिचराहरू? कत्रो आश लिएर आफ्नो घर खेत बन्दकी राखी पैसा कमाउने सपना लिएर आएका थिए गुल्मी नेपालको कुशबहादुर, बङ्गलादेशी अहमद, पाकिस्तानी करिम, भारतीय धर्मलिङ्गम, श्रीलङ्के म्याथ्युज अनि अरू यस्तै कैदीहरू पहिले विभिन्न प्रकारका सवारी चलाउँथे। कोही कारखानामा मिस्त्री थिए त कोही मेसिन अपरेटर। सबैले दुर्घटनामा मान्छे मारेका थिए। कुशबहादुरले चाहिँ दुर्घटनाको दिन अलि बढी पिएको थियो। मर्ने मान्छे आफै सडकको बार काटेर उसको ट्रकको पाङ्रामा पुगेको थियो अरे। वरिपरि हिँडिरहेका सबैले पुलिसलाई नभनेका पनि होइनन्, तर रक्सी पिएको कारणले अरू केही सुनवाई नै भएन। बिमा कम्पनीले पनि पैसा तिर्न मानेन। त्यसपछि जेलमा सजाय काट्नु सिवाय अरू कुनै उपाय थिएन। कानुनअनुसार ब्लड मनी अर्थात् रगतको पैसा भनिने सजाय अर्थात् जरिवाना कुशबहादुर आफैले तिर्नुपर्ने भएको थियो। कुशबहादुर नेपालबाट आएको 1 वर्ष नागे पनि त्यत्रो रकम कहाँ पाओस्? बल्ल तल आउँदाको रु 65,000 ऋण चुकाइसकेको थियो उसले। उसकी स्वास्नी वर्ष दिन अघि काकी छोरी लिएर यसैबीच अर्कैसँग हिँडेपछि उसलाई पिउने लत लागेको थियो अरे। तर त्यति धेरै पनि होइन, तैपनि के गर्ने, पिएको त थियो नि। कानुनले धेर थोर भनेर मान्थ्यो र, त्यो पनि अरबी कानुन। एकजना कैदीले त कारखानामा मेसिन राम्ररी चलाउन नजान्दा आफैसँग काम गर्ने सहकर्मीको टाउको धुलो पारेको रे। त्यस्तै कथा र व्यथा अरूका पनि थिए, नहुनु पनि किन। हुन त जेलमा दुःख त केही थिएन, राम्रैसँग खान्थे, हाँस खेल ठट्टा गर्थे। जेलका गार्डहरू समेत 3 वर्षमा धेरैलाई कुशबहादुरले रिझाएको थियो। यदा कदा नेपाली गार्ड पनि आइपुग्थे, नेपालको खबर अनि दुबईका अरू नेपालीहरूको खबर सुन्न पाउँथ्यो। ऊ 1-2 जना केही दुष्ट स्वभावका अरबी पनि थिए, देख्ना साथ तथा नाम गाली गर्ने र मौका पाए हातै हाल्न खोज्ने। तर यी सबै कुरालाई जसरी पनि झेल्नै पर्ने थियो। ऊ मात्र होइन, सबैको त्यही हालत थियो। केही स्थानीय कैदी पनि थिए, जेलको खाना नखाएर बाहिरबाट आफूलाई मन परेको खाना मगाउने। उनीहरू बराबर गार्डलाई फकाएर रक्सी र लागु पदार्थ पनि मगाएर खान्छन् रे भन्ने सुनेको थियो उसले। तर कुशबहादुरको त्यस्तो कुलत नभएको र रक्सी पनि आमाको क्रिया खाएर छोडेकोले उसले कहिल्यै त्यतातिर ध्यानै दिएन। कैदीहरूको सामान्य खेलकुद कार्यक्रममा सक्रिय रहन्थ्यो बरु ऊ। त्यसैले पनि सबै कैदी र गार्डहरूले उसलाई राम्रै चिन्थे। अर्थात् झ्यालखाना परेदेखि कुशबहादुर अहिले अर्कै भएको थियो। त्यो दयालु मान्छेले अदालतमा पैसा जम्मा गरिदिएको खबर पनि कुशबहादुरले एउटा अरबी गार्डबाटै सुनेको थियो। लौ तिमीहरूलाई छाड्ने जस्तो छ, एकजना आएर सबैको ब्लड मनी तिरिदियो रे। साँच्चै नै उसलाई पटक्कै विश्वास लागेको थिएन त्यसबेला। ब्लड मनी तिर्नुपर्ने कैदीको सजाय माफ हुने व्यवस्था नभएकोले बिचराले आफ्नो पुरै जीवन जेलमै काट्नुपर्ने पनि हुन सक्थ्यो। कुशबहादुरका आँखा डबडबाएका थिए। अनि उसले मनमोहने भगवान्सँग त्यो दयालु मान्छेलाई धेरै धेरै आशीर्वाद दिन प्रार्थना गरेको थियो। केही दिन लाग्न सक्छ तर छिट्टै हुन्छ, त्यति भनेर त्यो गाड आफ्नो बाटो लागेको थियो। जेलबाट निस्केपछि के गर्ने भन्ने कुशबहादुरले केही सोचेको थिएन। उसको बाँकी पैसा, पासपोर्ट र अरू सामान सबै जेलका अधिकारी कहाँ जम्मा गरिदिएको थियो। तर पासपोर्ट भए पनि म्याद गुज्रिसकेको र भिसा त 2 वर्ष अघि नै सकिएकोले नेपाल फर्कुने सिवाय अरू बाटो थिएन उसको सामु। अन्तिमपल्ट अदालत जानुपर्ने एक दिन अगाडि उसलाई एउटा गार्ड बोलाउन आएको थियो। तँलाई ठुलो अरबी साहेबले खोजेको छ। कुशबहादुरको जिउमा काँडा उम्रिएको थियो डरले। यस्तो बोलावट कि त पिट्नु परेमा अथवा अन्यत्र जेलमा चलान गर्नुपर्ने भएमा मात्र हुन्छ भन्ने उसले बुझेको थियो। तर छोड्ने कुरा भएको बेला किन बोलाएको होला भनेर त्रस्त भएको थियो। तर जे भए पनि जानै पर्ने थियो। के छ कुश? अरबी साहेबले उप्पर खुट्टी लाएर सोधेको थियो। टुटफुट अरबी भाषामा उसले ठिक छ मात्र भन्न सकेको थियो। के गर्छौ अब? मुलुक जाने कि यतै काम खोज्ने?
काम पाए त खोज्ने साहब, तर कसरी र? न पासपोर्ट, न भिसा।
त्यो चिन्ता नगर, तिम्रो के विचार छ भन मात्र।
कुशबहादुरले केही जवाफै दिन सकेन। साँच्चै भन्ने हो भने उसलाई जेलबाट छुट्ने कुरा नै सपना जस्तो लागेको थियो। झन् त्यो अरबी साहेबको कुरा अनुसार त उसले चाहेमा अर्को काम पाउन सक्ने सङ्केत पनि पाएको थियो। उसले
काम पाए त बस्छु हजुर, उता गएर के गर्ने? मेरो कोही छैन बुढियामा बाहेक।
त्यो दिन त्यति नै कुरा भयो। अदालतमा न्यायाधीशको फैसला, उसको मुक्ति। कुशबहादुरलाई लिएर जाने गार्डले उसलाई भनेको थियो,
तिमीलाई एकजना अरबी साहेबले छुट्ना साथ उखाँ ल्याउनु भनेको छ।
आज जेलबाट कुशबहादुर त्यही साहेब कहाँ जाँदै थियो। आज उसको छुट्टी भएकोले घरमै गएर भेट्नुपर्ने रे। मनमा दुविधा लिएर गार्डको पछि लाग्यो। झन्नै 10 फिट अग्लो कम्पाउन्ड घेरिएको र चारैतिर छोहडाको रुखको लाइन अनि काँडे तारमा लटरम्म फुलेको बेगन बेलीका लहराहरूको माझमा एउटा 2 तल्ले भिल्ला थियो साहेबको घर। भित्र छिर्नासाथ कुशबहादुरले देख्यो कल्पनै गर्न नसकिने हरियाली, टेक्नै माया लाग्ने दुबोको हरियो चौर, फुलका ब्याडहरू, पिङ, केटाकेटीले खेल्ने साइकल, 2टा कार र जीप अनि सानो एउटा मोटरबोट साङ्लो लगाएर एउटा कुनामा बाँधेको। पर्खालको पश्चिमपट्टि भागमा खुला ग्यारेज र ससाना 2टा टहरा पनि थिए। बरन्डामा अरबी साहेब बेतको कुर्सीमा तमाकु तानिरहेको थियो। पर्खालको छेउमा कृत्रिम छहराको कलकल आवाज आइरहेको थियो।
ए आयो कुश, काम गर्ने भए यहाँ म कहाँ बस? फर्कने भए तिमीलाई टिकट र जाने कागज बनाइदिने भनेको छु।
तिम्रो इच्छा हो, म कहर चाहिँ गर्दिन।
बस्छु साहेब, बस्छु। कुशबहादुरको स्टोर सुन्दा ऊ आत्तिएको जस्तो लाग्थ्यो। अन्यल भविष्य सम्झेर पिरोलिरहेको बेला यस्तो कुरा सुन्दा नआत्तियोस् पनि किन।
लौ त, ए अब्दुल, उसलाई बस्ने ठाउँ देखाइदे, हेरिवरी सामान राखेर आओस्, 2-4 दिन धेरै टाढा मोटर नलानु।
यति भनेर ऊ भित्र पस्यो। कुशबहादुरलाई भाग्यमा विश्वास थिएन, तर कर्ममा भने अटल आस्था थियो। भाग्यले नै उसलाई जेलबाट निकाल्यो र कर्मले नै अहिले उसको भविष्य अन्तै मोडिदिएको थियो। त्यो अरबी साहेब उसको जेलको हाकिम, ऊ सधैँ बरन्डामा घोप्टिएर बसिरहने कुशबहादुरलाई पढिरहन्थ्यो रे। उसको मुद्दा अनि पुराना जेलका फाइल मगाएर पढ्ने गर्थ्यो रे। त्यसपछि सधैँ आफ्नो अल्लाहसँग कुशबहादुर जस्तालाई दया गर, मुक्ति थियो भन्दै फलाकिरहन्थ्यो रे। कुशबहादुरको निम्ति पैसा तिरिदिने मान्छे जस्तै ऊ पनि एउटा भगवान्कै रूप थियो। अझ त्योभन्दा पनि बढी, घर फर्कनु परेको भए के हुन्थ्यो उसलाई? पहिलो गएकी स्वास्नीको हतियारा लोग्ने भएर स्वदेश फर्कने मन थिएन उसलाई। त्यसैले कुशबहादुरले 3 वर्षपछि फेरि स्टेरिङ समात्यो अनि आफ्नो गाउँ घर र आफ्नो माटो बिर्सिदियो। उसले सोच्यो बिर्सनै पर्ने पनि त थियो। नियतिले उसको प्रवासी जीवन थपिदियो। ऊ आफैलाई थाहा छैन कति दिन, कति महिना र कति वर्ष उसले बिरानो ठाउँमा स्टेरिङ समाइरहनेछ।
रोकी रोकी सबै सँग बाजे ठोकी आज न भन्दै परदेशबाट छ।